यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दार्चुलामा जीप दुर्घटना, 8 जनाको मृत्यु, 5 जना घाइते। राष्ट्रिय विकास समस्या समाधान समितिको 53 बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रोबर्ट एफ केनेडीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त। अब समाचार विस्तारमा। दार्चुलामा आज बिहान भएको दुर्घटनामा 8 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दार्चुलामा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल शिखर नगरपालिका 5, लेक गाउँका 30 वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका 28 वर्षीय शान्ति रावल, शैल शिखर 9, नक तड़का 45 वर्षीय दिलीप विष्ट, बैतडीको डिला सैनी 5 का 15 वर्षीय संजीव बोहरा, शैल शिखर 9 गोकुलेका 35 वर्षीय मीना लेखक र डिला सैनी गाउँपालिका 5 का वीरेन्द्र सिंह बोहरा, भारतीय नागरिक 45 वर्षीय मोहम्मद सफिर र 18 वर्षीय मोहम्मद वसीमको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका 5 जनाको धनगढ़ीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये चालक सुनिल जोशीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइते 5 जनालाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढ़ी लगिएको हो। दार्चुलाको मालिकार्जुनमा मेला भर्न गएका दर्शनार्थी सवार M1P338 नम्बरको जीप सड़कबाट 300 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। राष्ट्रिय विकास समस्या समाधान समितिको 53 बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गरिनेछ। कार्यसूची अनुसार बैठकमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैंक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दर रेट, बाल सुधार गृह संचालन तथा बाल बालिका मुक्त अभियान, संघ प्रदेश र स्थानीय तहमा सरकारी भवन समपूरक अनुदानका सम्बन्धमा छलफल भइरहेको छ। त्यसै गरी सोरो आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसूल संकलन विनियावली, अनिवार्य तथा निशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नशिप, विपद उत्थानशील पूर्वाधार निर्माण, विपद पछिको पुननिर्माण तथा पुनस्थापनाका सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, संघीयतापछि चालू आर्थिक वर्षसम्मको आर्थिक सामाजिक प्रगति स्थिति, प्रदेशहरूको समष्टिगत आर्थिक अवस्था, चालू आर्थिक वर्षको प्रगति स्थिति, यस अघिका पछिल्ला 3 वटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थिति लगायत विषयमा प्रस्तुतिकरण गर्नुभयो। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, संघ तथा प्रदेश सरकारका सचिवहरू लगायत सहभागी हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा यही कार्तिक 26 गतेबाट शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन COP29 भाग लिएर आज स्वदेश फर्कनु भएको छ। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही कार्तिक 25 गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल आज बिहान स्वदेश फर्कनु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्री एवं सरकारका उच्चस्तर अधिकारीले स्वागत गर्नुभएको थियो। सो क्रममा नेपाली सेनाको एक टुकड़ीले सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेलले COP29 अन्तर्गत कार्तिक 27 गते अजरबैजानको बाकुमा उच्चस्तरीय सत्रको विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई सहज रूपले अघि बढ़ाउन उच्चस्तरीय संयन्त्र निर्माण भएको बताउनु भएको छ। प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सात बुँदे सहमति अनुसार बनेको यो सरकारको काम कार्यवाहीलाई अझ बढ़ी गति दिन संयन्त्र निर्माण भएको प्रष्ट पार्नुभयो। सात बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया अघि बढ़ने उहाँले जानकारी दिनुभयो। उहाँले नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकाले प्रदेशको अधिकारी आवश्यक संघीय कानूनहरू निर्माण गरेर प्रदेश सरकारलाई बलियो बनाउने बताउनुभयो। बजेट पास भइसकेपछि बनेको यो सरकारले उल्लेखनीय काम गर्दै आएकाले अहिले यो सरकारले केही गरेन भन्नु केवल विरोधका लागि विरोध मात्र हो, उहाँले भन्नुभयो। उप प्रधानमन्त्री सिंहले सरकारमा गइसकेपछि संविधानको कानून र ऐन परिधिभित्र रहेर काम गर्नुपर्ने भएकाले जनताको आकांक्षा र चाहना अनुसार सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईले श्रृंखलाबद्ध रूपमा आफू विरूद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ। अनुशासन समितिमा हिजो र संसदीय दलमा आज बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोर्खा जिल्ला क्षेत्र नम्बर 1 प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्दै आएको पाण्डेको उजुरीमा उल्लेख छ। बजगाईले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आगामी मंगिर 16 गते हुने उपचुनावमा नेपाली कांग्रेसले नेकपा एमालेसँग गठबन्धन नगरेको बताउनु भएको छ। पार्टी कामको सिलसिलामा रूकुम पश्चिम पुग्नुभएका पूर्व अर्थमन्त्री महतले प्रेस युनियन रूकुमले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस आगामी उपचुनावमा एक्लै चुनाव लड्ने बताउनुभयो। उहाँले देशभर एमाले वा अन्य कुनै दलसँग गठबन्धन गर्ने पार्टीको कुनै नीति नभएको पनि जानकारी दिनुभयो। सहकारी ठगी प्रकरण, कांग्रेसले नाम जोड़िएका आफ्ना नेतालाई किन संरक्षण गरेको भन्ने संचारकर्मीको प्रश्नमा नेता महतले कांग्रेसले छानबिनमा दोषी देखिए पार्टीका नेतालाई पनि कार्यवाही गर्ने बताउनुभयो। बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजको किसानको धान खरिद गर्न शुरू गरेको छ। यस वर्ष धान उत्पादन बढेपछि बाँकेका किसानहरू उत्साहित भएर धान बिक्री गरिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँकेमा यस वर्ष धान उत्पादन बढेको छ। प्रति कठा 3-5 क्विन्टलसम्म उत्पादन बढेको किसानहरू बताउँछन्। समयमै वर्षात भएको र मल पनि बेलैमा पाएका कारण उत्पादन बढेको किसानहरूको भनाइ छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजमा धान बिक्रीका लागि पुगेका किसान उत्साहित देखिन्छन्। फतेपुरका एकजना किसान कयुम मोहम्मद मुकेरी:
सुरुदेखि जुन वर्षात एकदम साफ दियो किसानले, धान 20-25% चाहिँ उत्पादन वृद्धि भएको छ। यो पालि धान उत्पादनले एकदम खुसी हामी भएका।
नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार मोटा धान प्रति क्विन्टल 3410.51 रुपियाँ र मध्यम धान 3580.62 रुपियाँमा खरिद भइरहेको छ। धान बिक्रीका लागि खाद्यले वडाको सिफारिश अनिवार्य गरेको छ। वडा कार्यालयको सिफारिश अनुसार कुपन उपलब्ध गराउने गरिएको छ। यसअघि सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश चाहिने गरेकोमा यस वर्ष वडाकै सिफारिश भए हुने व्यवस्था गरेर किसानलाई अझ सहज बनाइएको छ। धान उत्पादन बढ्दा उत्साहित भएका किसान धानको मूल्य भने अझै मेहनत अनुसारको नभएको गुनासो गर्छन्। राप्ती सोनारीका किसान लखराम मौर्य:
भाव त ठिकै छ, तर किसानहरूको सोच छ कि अरू 100-200 बढी होला, धान राम्रो हुन्थ्यो। किनकि खेती गर्नमा बहुत गाह्रो पर्छ, बहुत मेहनत लाग्छ, मेहनतको हिसाबले मूल्य चाहिँ कम।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धमाधम धान खरिद गरिरहेको छ। वडाको सिफारिशको लागि जग्गाको लालपूर्जा र नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ। वास्तविक किसानलाई खाद्यमा धान बेच्ने वातावरण निर्माण गरी व्यापारीलाई निरुत्साहित गर्ने उद्देश्य रहेको खाद्यले जनाएको छ। कार्यालय प्रमुख रामचरण लामिछाने:
किसानहरूलाई सहज होस् भनेर चाहिँ हामीले पहिला चाहिँ गाउँपालिकाको कृषि शाखाबाट सिफारिश ल्याउनु पर्ने अलिक झन्झटिलो प्रक्रिया थियो। त्यसलाई चाहिँ स्थानीय लेभलमै अझ नजिक सरल बनाउनको लागि अहिले वडा कार्यालयको मात्र सिफारिस आधारमा हामीले वडाले सिफारिश गरे अनुसारको धान खरिद गरिरहेका छौँ। उहाँहरूको लागि चाहिँ नागरिकताको फोटोकपी र लालपूर्जाको फोटोकपी पनि समावेश गरेका छौँ। त्यसले गर्दा चाहिँ वास्तविक किसानले मात्र खाद्यमा धान बेच्छन्, व्यापारीहरू चाहिँ निरुत्साहित हुन्छन्, यहाँ आउन चाहिँ उनीहरू पाउँदैनन् भन्ने हाम्रो चाहिँ अहिले मेन लक्ष्य छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजले यस वर्ष मोटा धान 30,000 क्विन्टल र मध्यम धान 10,000 क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालगंजमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा धान खरिद शुरू सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। सिख धर्मका प्रवर्तक गुरू नानकको जन्म जयन्ती आज मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले गुरू नानक जयन्ती बनाउने गर्दछन्। गुरू नानक देवको सम्झनामा आज गुरूद्वारमा श्रद्धा र भक्तिभावले कीर्तन तथा दीप प्रज्वलित लगायत कार्यक्रम आयोजना गरिएका छन्। उपराष्ट्रपति रामस्वाय प्रसाद यादवले सिख धर्मका प्रवर्तक गुरू नानक देवले मानव जातिलाई आफैभित्र ईश्वर खोज्न परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभएको छ। गुरू नानक जयन्ती 2081 अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबै खाले विकृति विसंगति र विभेदको अन्त्य गरी समतामूलक शान्त सौम्य सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ। थाइल्याण्डको ब्याङ्कमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिनुभयो। गत असारमा काठमाडौँ महानगरपालिका 12 त्रिपुरेश्वर नजिकै बागमती र टुकुचा खोला संगमबाट नमूना संकलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले टुकुचा खोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना संकलन गरेर 13 पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो। काठमाडौँ उपत्यका बाहिर पोखरा विराटनगर र जनकपुरका एक एक स्थानबाट नमूना लिएर महिनाको एक पटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत रोबर्टलाई स्वास्थ्य मन्त्री नियुक्त गरेको जानकारी दिनुभएको हो। रोबर्टले सन् 2024 उपराष्ट्रपति चुनावमा स्वतन्त्र उम्मेद्वारी प्रस्तुत गरे पनि पछि ट्रम्पलाई समर्थन गर्नुभएको थियो। उहाँ कोरोना भाइरस विरूद्ध प्रयोग भइरहेको खोपको विरोधी नेताका रूपमा परिचित हुनुहुन्छ। दार्चुलामा जीप दुर्घटना, 8 जनाको मृत्यु, 5 जना घाइते। राष्ट्रिय विकास समस्या समाधान समितिको 53 बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रोबर्ट एफ केनेडीलाई स्वास्थ्य मन्त्रीमा नियुक्त। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।